55,000।
सेल 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 विनायक फर्नीचर मिसेस सागा लोकेशन कहाँ 2915 अर्जेंटिया रोड इन मिसेस सागा वेस्टर्न चर्च अर्जेंटिया मेजर इंटरसेक्शन अपनी कम्युनिटी का 15 साल पुराना स्टोर जहाँ पर बेडरूम सेट मिलता है 499 कॉफी टेबल 199 मैट्रेस $99 ओनली फर्नीचर से रिलेटेड कोई जरूरत हो पहुँचिए 2915 अर्जेंटिया रोड इन मिसेस सागा फोन नंबर 9058582667।
अभी जिन्ना सोना होवे थोड़ी बिना नहीं जचता थोड़ी दे फर्नीचर नाल कोना कोना सजदा
सोडी फर्नीचर कंपनी साडी कम्युनिटी दी सब तो पहले ते वड्डे शोरूम्स वाली कंपनी है जेडी के वधिया 100 सार फर्नीचर ते डेकोरेटिव आइटम बहुत ही रीजनेबल प्राइसेस ते बेच रहे हैं 4 सालां ली बिना ब्याज ते फाइनेंसिंग दा भी प्रबंध ब्रैम्पटन च 74 डेवन रोड जां 142 कैनेडी रोड साउथ ते पहुंचो दोनों लोकेशंस दा इक्को ही नंबर 9058747171।
The biggest cricket event has begun. Yes, ICC Cricket World Cup 2019. आपके लिए लेकर आए हैं क्रिकेट का सबसे बड़ा शो नॉर्थ अमेरिका में हम आपको देंगे लेटेस्ट न्यूज इनसाइड एंड आउटसाइड अपडेट मैच एनालिस्ट टीम एंड प्लेयर स्टैट्स ट्रिविया क्वेश्चन सरप्राइज इंटरव्यू एंड एक्साइटिंग प्राइजेस देखिए मैच पॉइंट रोजाना रात 9 बजे डॉक्टर अदनान के साथ सिर्फ ई आवाज टीवी पर फेसबुक या फिर eawaz.com।
सब के लिए एक खास ऐलान अब पाकिस्तान जाए बगैर होगा काम शादी हो पार्टी हो या लेना हो फॉर्मल वेयर तो एक ही नाम शिफॉन ब्राइडल कटोर गेट 30% ऑफ ऑन ऑल ब्राइडल कलेक्शन एंड अप टू 50% ऑफ इफ यू गेट अ ब्राइडल एंड अ मेहंदी और मायो ड्रेस एन अमेजिंग डिस्काउंट ओनली टिल दिस दिसंबर बुक कीजिए अपॉइंटमेंट अस्मा अजमल के साथ एट 647-866-4274 647-866-4274 शिफॉन ब्राइडल कटोर एट 8 इंपीरियल लेक्स ड्राइव ब्रैम्पटन
Lasani Grill, halal Pakistani cuisine. Test that makes the difference.
Cozy atmosphere, friendly service ke saath richness of food. Chahe dil kar raha ho kadahi, barbecue, wraps, chicken, beef, lamb ya phir vegetarian specialities.
Friday, Saturday, Sunday, full weekend special buffet.
Pursukoon mahal aur ho mazedar khane to aur kahan hai jana?
Lasani Grill, 259 Kingston Road East in Ajax. 905-239-6780 86।
क्या आप एक कार एक्सीडेंट में इन्वॉल्व हैं और आपको बेहतरीन लॉयर की तलाश है हेमोफार प्रेजेंस की आपके लिए एक जाना पहचाना लॉयर है और मैं आपकी अपनी अंजुम कुरैशी आपके मसलों को उन तक पहुंचाती हूं हमारी कंसल्टेंसी बिल्कुल फ्री है कार एक्सीडेंट में आपका मशवरा लेना आपका कानूनी हक है आप हमें कॉल कर सकते हैं 416-570-0157 जी हां 416-570-0157
जी साहब करा वेलकम बैक टू रेडियो साजो आवाज 4:03 और 3 सेकंड हमारी घड़ियों में हो चुके हैं और सब हम हर जुमेरात को आपके लिए लेके आते हैं ऑल डेस्ट सॉल्यूशंस जनाब मोहम्मद सिद्दीक साहब 416-671-0577 जनाब सिद्दीक साहब का फ़ोन नंबर है और बरसों से एक ही बिजनेस में है वो ये कि आपकी मुश्किलात को आपसे दूर करना वो कैसे अगर आप या आपके दोस्त अहबाब आपके घर में किसी के पास बहुत कर्जा हो गया चाहे छोटा कर्जा हो चाहे बड़ा कर्जा हो कर्जा कर्जा है जिसने आपको कर्जा दिया है तो वो तो कहेगा भाई मुझे मेरा कर्जा वापस करो तो वो कर्ज को किस तरीके से अगर आप देने से कासिर हैं आप देना चाहते हैं दिल से आपका साफ दिल से आप कर्जे को वापस करना चाहते हैं मगर हालात बदल गए और आपने अब आप देने से कासिर हैं तो भाई उसका भी इलाज करते हैं जनाब मोहम्मद सिद्दीक साहब कैसे करते हैं क्यों करते हैं क्या वजह है साहब ये तो ऑल डे सॉल्यूशन के मोहम्मद सिद्दीक बताएंगे मेरे साथ लाइन पर हैं अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहू सर कैसे हैं आप
वालेकुम अस्सलाम मैं बिल्कुल ठीक ठाक अल्लाह का शुक्र है आप सुनाएं
अल्हम्दुलिल्लाह बताइए साहब आप कैसे करते हैं सिद्दीक साहब ऑल डे सॉल्यूशन से लोगों के कर्जे कैसे माफ करवाते हैं
नहीं मैं भी बिल्कुल हम सिर्फ कर्जे माफ नहीं करवाते बल्कि कुछ लोगों को सिर्फ मनी मैनेजमेंट करके ही उनका मसला हल कर देते हैं और स्पेशली मेरा मैसेज मैं उन लोगों के लिए है जो मिनिमम पेमेंट्स कर रहे हैं या एक क्रेडिट कार्ड का बिल दूसरे क्रेडिट कार्ड से पे कर रहे हैं और कर्जा चाहे छोटा है या बड़ा क्योंकि ये छोटा कर्जा जब होता है तो अक्सर लोग मैंने देखा है कि 90% इसको सीरियस लेते ही नहीं कि चलें छोटा कर्जा है 6 महीने के बाद साल बाद पे कर देंगे और यही छोटा कर्जा बाद में जाके बड़ा बनता है पहले 500 फिर 1000 फिर 10000 फिर लाख में भी चला जाता है। इसलिए एक तो इसको सीरियस लें, इग्नोर बिल्कुल ना करें। अगर आप मिनिमम पेमेंट्स कर रहे हैं तो एक दफा आकर हमारे ऑफिस में इन्फॉर्मेशन लें, फ्री कंसल्टेशन है, प्राइवेसी का पूरा पूरा ख्याल रखा जाता है, मेरे साथ आके बैठें, जो भी आपके कंसर्न हैं वो डिस्कस करें और उसके बाद देखें आपको क्या करें। लेकिन अगर आप इसको कंटिन्यू करेंगे इस तरह, तो मैं आपको पिछले 18 साल का एक्सपीरियंस बता रहा हूँ कि आप पैसा भी जाया करेंगे, बाद में आपका क्रेडिट भी खराब होगा और आपको ज्यादा टाइम लगेगा वापस क्रेडिट बिल्ड करने के लिए। लेकिन अगर आप इनिशियल स्टेज में आते हैं, कर्जा कम होता है, तो हो सकता है आपका क्रेडिट भी खराब ना हो, या अगर होता भी है तो कुछ बहुत कम अर्से के लिए होगा, दोबारा आपको क्रेडिट वापस मिल जाएगा। और दूसरा मेरा मैसेज उन लोगों के लिए जो इस डर से बैठे हैं कि मेरे नाम पे पेड ऑफ घर है, मैं मेरे लिए कोई ऑप्शन अवेलेबल नहीं है, रिलीफ ले नहीं सकता, या मैंने घर एक दो तीन साल बाद लेना है तो मुझे अगर रिलीफ लूंगा तो मुझे कभी मर्गी नहीं मिलेगी या मेरे बच्चों को ओसेप नहीं मिलेगा, ऐसा बिल्कुल नहीं है। एक तो हम आपके तमाम एसेट्स को, चाहे वो पेड ऑफ घर है, चाहे ज्यादा क्योंकि है घर में, चाहे मर्गी पे घर है, तमाम एसेट्स को हम लीगल तरीके से सेव करते हुए आपको डेट फ्री करने में हेल्प करते हैं, कि हम सिर्फ प्रपोजल बैंकरप्सी ही करते और भी ऑप्शन अवेलेबल है हमारे पास। और दूसरा, अगर इसमें क्रेडिट आपका हर्ट होता है, हम अपने क्लाइंट को एनरोल करते हैं क्रेडिट रिबिल्ड प्रोग्राम में, उनको बताते हैं कि कैसे क्रेडिट बिल्ड करना है, कौन से स्टेप्स लेने हैं, और बहुत जल्द क्रेडिट आपको वापस मिल सकता है। और इस, चाहे आप टैक्स सेटलमेंट करें, प्रपोजल करें, बैंकरप्सी करें, उस पे बिल्कुल कोई फर्क नहीं पड़ता। और क्रेडिट सिर्फ उसका खराब होता है जो प्रपोजल बैंकरप्सी या सेटलमेंट करता है, किसी दूसरे कंज्यूमर पे बिल्कुल फर्क नहीं पड़ता। अगर हाँ, अगर उसने कोसाइन किया हुआ है फिर उसका भी क्रेडिट खराब हो सकता है। इसलिए अगर आप डेट में हैं तो एक दफा आके मुझसे मिल लें, नंबर है 416-671-0577, और उसके बाद डिसाइड करें कि आपको क्या करना है।
ऑल डे सॉल्यूशंस के मोहम्मद सिद्दीक साहब मेरे साथ लाइन पर हैं, 416-671-0577 इनका फोन नंबर है। और आपने कहा आपसे आके मिलने, तो कैसे हो, किस तरीके से आपसे मुलाकात हो सकती है सर?
भाई हमारे स्कार्पो में लोकेशन है, मार्कम एंड अलेक्जर के पास, इटोबिको में हेड ऑफिस है, किपलिंग और एक्सटेल के पास, मिसागा में है, टॉमकिन डंडास के पास, और ब्रेंटन में है, ब्रुवेड के पास। जो भी लोकेशन आपको नजदीक पड़ती है मुझे कॉल करके अपन बुक कर सकते हैं, मैं 7 डेज वीक अवेलेबल हूँ। आए, इन्फॉर्मेशन लें और उसके बाद देखें, क्योंकि अगर आप घर बैठे डिसाइड करेंगे तो पहले, जैसे मैंने पहले बताया, आपको नुकसान होगा, पैसे भी जाया होगा और बाद में क्रेडिट भी आपका खराब हो सकता है। चाहे डेट वो क्रेडिट कार्ड्स के हैं, लाइन ऑफ क्रेडिट है, पर्सनल लोन्स हैं, पेडे लोन्स हैं, इनकम टैक्स है, पर्सनल बिजनेस का GST है, या BDC से लोन लिया हुआ है बिजनेस का, किसी तरह का भी अगर अनसिक्योर्ड कर्ज आप पे है और आप स्ट्रगल कर रहे हैं तो आपको रिलीफ मिल सकता है। आप चाहे कोई भी सिचुएशन है और हम आपको उसमें पूरी पूरी आपकी हेल्प करेंगे, आपको गाइड करेंगे। और आए, एक दफा इन्फॉर्मेशन लें, इन्फॉर्मेशन लेने के बाद आपने खुद डिसाइड करना है कि आप आगे फॉलो, आगे इसको प्रोसीड करना चाहते हैं या नहीं करना चाहते। मेरे ऑफिस में आने का हरगिज ये मतलब नहीं है कि आपने आके डॉक्यूमेंट साइन करने हैं। आए, इन्फॉर्मेशन लें। हाँ, अगर आपको लगता है कि मैं आपकी हेल्प कर सकता हूँ तो अपना केस दें। अगर आप मुझे अपना केस देंगे तो इस चीज की मैं गारंटी करता हूँ कि अगर मैं आपका केस रिव्यू करने के बाद लूंगा तो किसी किस्म का सरप्राइज आपको मेरे ऑफिस से कभी नहीं मिलेगा। जो मैं आपसे वादा करूंगा उसके मुताबिक आपका केस अप्रूव करवा के अप्रूवल लेटर आपके हाथ में दूंगा। उसके बाद आपने हमारी फीस पे करनी है, उससे पहले कुछ आपने पे नहीं करना। नंबर है 416-671-0577 पे कॉल करके आप मुझसे रब्ता कर सकते हैं।
ऑल डे सॉल्यूशन के मोहम्मद सिद्दीक साहब, फोन नंबर एक दफा और नोट कर लें आप, 416-671-0577, 416-671-0577 जनाब मोहम्मद सिद्दीक साहब का फोन नंबर है। जैसे उन्होंने कहा कि अगर आप या आपके दोस्तों अहबाब खानदान में फैमिली में कोई भी अगर कर्जा हो, चाहे कर्जा छोटा हो चाहे कर्जा बड़ा हो, अगर देने से कासिर है, तो आप एक दफा इनसे मुलाकात जरूर कीजिए। भाई इज अ विन विन सिचुएशन, देर इज नो चार्ज फॉर यू टू गो एंड मीट हिम। एक दफा इनसे जाके मुलाकात कीजिए आप, उसके बाद आप डिसाइड कीजिए कि आपने क्या करना है। नथिंग एल्स, बट आपको कम से कम एक आइडिया हो जाएगा, आपको अपनी सिचुएशन का पता लग जाएगा। एंड लाइक आई सेड, मोहम्मद सिद्दीक साहब एक्सपर्ट इन सो मेनी ईयर्स इज बीन डूइंग दिस, उनके पास हर किस्म के हालात गुजर चुके हैं लोगों के, तो वो आपको सही मशवरा देंगे। अगेन द फोन नंबर इज 416-671-0577, 416-671-0577 मोहम्मद सिद्दीक का फोन नंबर है। बहुत शुक्रिया सर आपका।
थैंक यू,
अल्लाह हाफिज। मोहम्मद सिद्दीक साहब से हमने आपकी बातचीत कराई। साहब मैं दो कमर्शियल देता हूँ, उसके फौरी बाद हम ये चलेंगे आपको पाकिस्तान। इंतज़ार फरमाइए, बस जनाब कावर नईम हाशमी को हम डायल करते हैं, उसके फौरी बाद पाकिस्तान के हालात से आपको आगाह करेंगे।
बटाला सुपर मार्केट, बटाला सुपर मार्केट। हलाल मीट ते सब्जियां नाले फल भी ताजा मिलदे, इत्थे मछली अंडे दूध दही ते सस्ते चावल मिलदे, भल्ले पकौड़ियां ताजा मिठाइयां गर्म समोसे मिलदे, बटाला सुपर मार्केट।
स्कारपोरो दी वाहिद ते मिसाली सुपर मार्केट, बटाला सुपर मार्केट, 200 मार्कम रोड स्कारपोरो, मार्कम रोड ते इंग्लैंडन दा संगम, फोन 416-264-3111।
इंश्योर प्रो फाइनेंशियल सर्विस से फजल बतू, जिनका है 27 साल से लाइफ इंश्योरेंस इंडस्ट्री का एक्सपीरियंस। आजकल के दौर में तो कुछ भी फ्री नहीं मिलता, इवन मशवरा भी। सवाल छोटा हो या बड़ा, आप कॉल कर लीजिए, मशवरे की कोई फीस नहीं। चाहे लेनी हो लाइफ इंश्योरेंस, क्रिटिकल, डिसेबिलिटी, ट्रेवल और अदर इंश्योरेंस, टैक्स प्लानिंग और रिटायरमेंट प्लानिंग के लिए देर ना करें कि इससे पहले देर हो जाए। फजल बतूत को कॉल कर लीजिए 6472864285।
आयशा, ये तुम क्या सर पकड़ कर बैठी हो?
घर में मेहमान आ रहे हैं और मुझे 10 जगहों पर जाना पड़ेगा ग्रोसरी के लिए।
10 जगह क्यों, एक ही जगह है फातिमा ग्रोसर्स।
फातिमा ग्रोसर्स?
जी हाँ, फातिमा ग्रोसर्स। मसाले, ताज़ा सब्जियाँ, फल, हलाल गोश्त, मैरिनेटेड मीट आइटम्स और स्पेशल बीफ स्टेक्स भी। ग्रोसरी का सारा सामान साजो आवाज के रेफरेंस पर स्पेशल डिस्काउंट भी। मैकलॉगलन और ब्रिस्टल के इंटरसेक्शन पर न्यू फातिमा ग्रोसर्स, 512 ब्रिस्टल रोड, वेस्ट ऑफ मिसिसागा, 9058487000। फातिमा ग्रोसर्स, सबसे जबरदस्त।
जी सारे खराब, वेलकम बैक अगेन। 4:11:37 हमारी घड़ियों पे हो चुके हैं और साहब, जैसे मैंने आपसे वादा किया था कि हम आपको लिए चलेंगे पाकिस्तान, पाकिस्तान से पाकिस्तान के वेरी रिनाउंड जर्नलिस्ट जनाब कावर नईम हाशमी मेरे साथ हैं। और सारे खराब, आपके फ़ोन कॉल ज़रूर लूँगा मगर अभी नहीं, जब हम अनाउंस करेंगे कि आपके फ़ोन कॉल्स के लिए तो उस वक्त, मगर पहले तो चांस देना चाहिए जनाब कावर नईम हाशमी साहब को कि पाकिस्तान के हालात और उस पर तबसरा हम सुनेंगे जनाब कावर नईम हाशमी से। कावर भाई, अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातुहू। सर कैसे हैं आप?
जी अल्हम्दुलिल्लाह माजिद भाई, आप लोग ठीक हैं? सब लोगों को, सुनने वालों को मेरी तरफ से सलाम अलैकुम।
वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातुहू। सर आप ठीक ठाक हैं?
अल्हम्दुलिल्लाह,
दुआ की करें पाकिस्तान के लिए। पाकिस्तान के लिए दुआएं हमारे साथ हमेशा 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 हमारे साथ, पाकिस्तान की दुआएं हमारी पाक सरजमीन के लिए और उनके वहां पर आवाम के लिए। क्या हो रहा है पाकिस्तान में सर?
पाकिस्तान में जो सूरत हाल है, सियासी तौर पर बहुत तब्दीलियां सामने आने वाली है, नजर आ रहा है। अब ये बात जो है लोगों को एक यकीन के हद तक, इसके बहुत सारे शुहाद भी सामने आ गए हैं कि पाकिस्तान के सबक वजीर आजम नवाज शरीफ साहब जो हैं, वो और उनकी जो साहबजादी है मरियम नवाज, उनके बारे में अब लगता है कि तय हो चुका है कि उनको इजाजत दे दी गई है बैरून मुल्क जाने की। और वो अगर वो हफ्तों में नहीं तो दो एक दो महीने में वो डेफिनेटली वापस आ है कि वो लंदन में मौजूद होंगे। इसके बावजूद कि मरियम नवाज का लहजा जो है वो सख्त है, मरियम नवाज जो है वो एटीसी में भी बड़ी सरगर्म रही है जो अभी हुई है और सड़कों पे आने की भी बात कर रही है, लेकिन जो अंदर खाने की बातें हैं कि इनका मुआहदा तय पा चुका है गवर्नमेंट के साथ और डील हो चुकी है और डील अमीर कतर ने करवाई है या किसी और ने करवाई है, बहरहाल मैं इस डील को जो यकीनी सूरत हाल है वो इसका लूंगा कि अभी एक दो दिन पहले शेख रशीद साहब जो के इंतहाई करीब समझे जाते हैं इमरान खान साहब के, और वो उनकी पार्टी में शामिल नहीं है और वन मैन पार्टी है और मौजूदा हुकूमत में रेलवे के वजीर भी है, और मेरे ख्याल में इमरान खान का और शेख रशीद का ताल्लुक इस वक्त जो है वो काफी अहम ताल्लुक है। और ये कहा शेख रशीद ने कि मैंने कहा है इमरान से कि इन्हें जाने दें, इन्हें दफा करें, इन्हें जाने दें, ये जहां जाना चाहते हैं इन्हें जाने दें।
अच्छा,
तो ये जब ये रशीद क्या कहा है कि दफा करो, मैंने इमरान खान को कहा कि दफा करो इन्हें, इन्हें जाने दो, ये जहां जाना चाहते हैं इन्हें जाने दो। तो इसका मतलब है कि मामले तय पा चुके हैं। तो इस सौदे में कहा जाता है कि नवाज शरीफ जो है वो पैसे देने के लिए भी तैयार है, कुछ पैसों जो उन पर करप्शन के इल्जाम हैं उसमें कुछ है। और ये भी तय पाया है कि ये जो पैसे अदा किए जाएंगे वो तो तीसरा फरीक जो है वो हुकूमत को अदा करेगा। ये तीसरा फरीक कौन है, ये कतर है या कोई और कोई बैरूनी आदमी है, कोई बैरूनी ताकत है? लेकिन चीजें ऐसे ही लग रही हैं कि जैसे कि ये डील जो है वो हो चुकी है और नवाज शरीफ साहब जो है वो ज्यादा प्री नहीं कर सकते, ज्यादा मुशक्कत नहीं कर सकते जेल की। ये बहुत मुश्किल है। आज आसिफ जरदारी ने उनके बारे में एक गुफ्तगू की है तो उसमें भी देखिए अगर डील हुई है तो बिलावल को भी पता होगा कि डील हुई है, आसिफ जरदारी को भी पता होगा कि डील हुई है और बहुत सारी ताकतों को पता होगा कि डील हुई है। तो आज वो एक अदालत में जरदारी साहब पेश हुए थे तो वहाँ बाद समाप्त उन्होंने मीडिया से गुफ्तगू की और उसमें नवाज शरीफ की बीमारी पे उन्होंने बहुत दिलचस्प चर्चा किया। तो देखिए ना, एक साथ बैठने की बातें हो रही हैं, दोस्ती की बातें हो रही हैं, एक साथ तहरीक चलाने की बातें हो रही हैं, हुकूमत को गिराने की बातें हो रही हैं और एक दूसरे से जफियां डाली जा रही हैं और दूसरी तरफ जो है वो आसिफ जरदारी नवाज शरीफ के बारे में कह रहे हैं। आज ही कहा है उन्होंने कि अगर नवाज शरीफ को एक दिन के लिए भी किसी थाने में बंद कर दिया जाए और वहां सिर्फ एक छिपकली छोड़ दी जाए तो ये वो उस छिपकली की के छिपकली के ही खौफ से इनकी सारी बीमारियां ठीक हो जाएंगी।
अच्छा, मगर आप मुझे एक बात का सवाल का जवाब दें सर कि अभी पाकिस्तान को पैसों की सख्त तरीन जरूरत है। पाकिस्तान को अपनी मईशत को सही करने के लिए, अपनी इकॉनमी को सही करने के लिए, अपने लोगों को सही करने के लिए महंगाई से महंगाई बढ़ती चली जा रही है। तो अगर अगर आप फर्ज कर लें मुझे मालूम नहीं है, आपसे मैं सुन रहा हूँ ये बात, फ़र्ज़ कर लें कि भाई आपने जनाब नवाज शरीफ साहब को बिलियंस ऑफ डॉलर्स के एवज आपने उनको आज़ाद कर दिया और कहा कि वह आइंदा पाकिस्तान की तरफ नहीं आइएगा और पाकिस्तान की सियासत में आपका कोई हाथ नहीं होगा, तो ये पाकिस्तान के लिए अच्छा नहीं होगा?
देखिए जो मौजूदा हालात है
जी,
उनमें मैं समझता हूँ कि सिर्फ जो नवाज शरीफ के पैसे हैं वो इस मुल्क की इकोनॉमी को ठीक नहीं कर सकते।
सही,
डॉलर जो है आज डॉलर का रेट जो है वो 165 है। 165 का डॉलर हो गया है और मुमकिन है कि दो चार दिन के बाद ये कोई 175 तक भी चला जाएगा। अगर 165 का हमारा ख्याल था कि अभी दो महीने और ठहरे फिर शायद ये 165 पे जाएगा, लेकिन आज ये 165 का हो गया है और वो भी मार्केट में दस्तयाब नहीं है, ये भी मैं आपको बता दूं। ठीक है, इस सूरत हाल में जबकि डॉलर की महंगाई की वजह से पाकिस्तान के बैरूनी कर्जों का जो एक मकदार है, जो एक तादाद है, वो ताकत है वो, और रोजाना जो वजीर आजम कह रहे हैं कि हमें रोजाना का सूद अदा करना पड़ रहा है इतने, उसमें कितने परसेंट इजाफा हुआ है? यानी कि जब से हुकूमत आई है, हुकूमत आने के बाद रोजाना कर्जों के सूद की अदायगी पर जो रकम खर्च होती थी उसमें 30% इजाफा हो चुका है।
सही,
तो जो हम अरबों के हिसाब से कर्जों का कर रहे हैं और हम इतनी गहराई तक चले गए हैं, महंगाई की भी, बेरोजगारी की भी और पता नहीं क्या क्या मसाइल में चले गए हैं, तो अगर कोई आदमी समझता है कि एक नवाज शरीफ के पैसों से इस मुल्क को ठीक कर लिया जाएगा, मेरे ख्याल में इकोनॉमी जो है वो बहुत ऐसा मुमकिन नहीं है।
मगर नवाज शरीफ तो अकेले नहीं है ना, नवाज शरीफ अकेले नहीं है ना, एक तो दरवाजा खुल रहा है ना कि आपने नवाज शरीफ को दिया, नवाज शरीफ के साथ और जितने लोग भी हैं जिन्होंने करप्शन की है उनको भी इसी तरह आप बिलियंस ऑफ डॉलर्स, एंड इट इज इन बिलियंस ऑफ डॉलर्स, ये बिलियंस ऑफ रुपीज की बात नहीं कर रहा हूँ।
दरवाजा खुलने में लगेंगे उतने ही दिन जो है वो आपके कर्जों और सूद की जो बढ़ावती है उसमें जाएंगे या नहीं जाएंगे?
तो सोल्यूशन क्या है सर?
हमें चाहिए
अच्छा, मैं आपसे आपको आपसे आपका बहुत एक्सपीरियंस आदमी है, आपने बड़ी हुकूमतें देखी हैं, मैं आपसे पूछता हूँ कि क्या सोल्यूशन क्या है इस चीज का? फिर
सोल्यूशन जो है कि नाकस हिकमत अमली मौजूदा हुकूमत की, खास तौर पर इक्तसादी मैदान में, ये एक ऐसे कुएं में ले गई है कि इसकी फौरी तौर पर इसका हल मुझे नजर नहीं आता।
तो कोई बाजार में कोई तो सर कोई तो हल होगा ना, कोई तो है। एवरी प्रॉब्लम एवरी चैलेंज हैज अ सोल्यूशन, हो सकता है वो सख्त सोल्यूशन हो,
वो दिनों का नहीं है। मेरे पास माजिद साहब, मैं बड़े अफसोस से कहता हूँ कि मेरे पास कोई ऐसा सोल्यूशन मुझे नजर नहीं आ रहा कि विद इन डेज, विद इन वीक्स, विद इन मंथ्स, विद इन ईयर, विद इन टू ईयर हम वापस उस जगह पे चले जाए जहाँ इमरान खान के आने से पहले खड़े हुए थे।
अच्छी बात, चले मैं आपकी बात मान लेता हूँ, मैं आपकी बात मान लेता हूँ। तो अब इसका मतलब है कि क्या हो फिर पाकिस्तान का क्या होने वाला है?
पाकिस्तान अल्लाह के फजल से कायम रहेगा। पाकिस्तान के अवाम जो है ये वतन की मोहब्बत से सरशार है
जी।
पाकिस्तान के अवाम जो है बुरे से बुरे हालात का मुकाबला भी करते हैं। पाकिस्तान के जो लोग हैं इन्होंने बहुत बहुत से मसाइल देखे हुए हैं। जिस मुल्क के अवाम ने जो जौलाक का इतना तवील मार्शाला देखा है, और उस मार्शाला में जो अवाम के मसाइल थे वो आज के मसाइल से ज्यादा थे। ये हम कह सकते हैं कि वो इक्तसादी मसाइल नहीं थे, लेकिन इक्तसादी मसाइल से बड़ा मसला जो होता है वो इंसानों के नफसियाती मसाइल का होता है। जब लोगों को महकूम बना लिया जाता है,
ये
एक शख्स को महकूम बना लिया था, एक शख्स ने 60,000 अफराद को कोड़े मार दिए थे, एक शख्स ने हर खानदान के 4-4 आदमी जेलों में बंद कर दिए थे, एक आदमी ने लोगों को सरेआम कोड़े मारे थे, पता नहीं क्या क्या किया था। और वो उसका ख्याल था कि वो हमेशा जिंदा रहेगा और लोग उसके महकूम रहेंगे, लोगों ने जो जदोजहद लग के जमाने में की थी। अब देखिए इमरान खान की हम कह सकते हैं कि इक्तसादी हिकमत अमली जो है वो नाकाम रही। ये जो बात मैं कह रहा हूँ, ये मैं बात कह रहा हूँ, यही बात असद उमर भी कह रहा है। असद उमर भी कह रहा है, और असद उमर साहब जो है उन्होंने पीटीआई को छोड़ा तो नहीं है। असद उमर साहब इमरान खान के साथ ही खड़े हुए हैं। असद उमर साहब जो है वो इन जैसे लोग जो है, और भी कई लोगों को हम देखते रहते हैं टेलीविजन के मुख्य प्रोग्राम में डिस्कशन में हिस्सा लेते हुए, जो पाकिस्तान तरीके इंसाफ से ताल्लुक रखते हैं और उनके बहुत खास लोग हैं, वो इन चीजों को मानते हैं कि कोताहियां हुई हैं, फैसले गलत हुए हैं, जिसमें इनके पास टीम नहीं थी, इन्होंने गलती की, इनको पता नहीं था मुल्क चलाना कोई आसान काम नहीं होता है, जो है वो एक क्रिकेट टीम चलाने के मुताबिक नहीं होता है
सर। एक शख्स मुल्क को थोड़ी चलाता है। मुल्क को चलाने के लिए पूरी के पूरी कैबिनेट्स होती हैं, पूरा इंफ्रास्ट्रक्चर होता है, पूरी आवाम मिलके चलाती है सब कुछ। तो अगर एक शख्स
इंफ्रास्ट्रक्चर
जी,
देखिए आप एक शख्स की बात करके चीज को गोल मत कीजिए प्लीज। एक शख्स की बात नहीं है, लोगों ने किसी एक फिल्मी हीरो, किसी दिलीप कुमार को, किसी ओमल के हीरो को वोट नहीं दिए थे, अपने निजात दहिंदा को वोट दिए थे। उस आदमी को वोट दिए थे जिसने कहा था कि मैं स्टेटस को तोड़ दूंगा, जिसने कहा था कि हमारा हर जिंदगी के तमाम शोबों में होमवर्क मौजूद है और हम ढांचे को, इक्तसादी ढांचे को, ढांचा जो होता है किसी भी मुल्क का ढांचा, देखिए हमारी फौज का ढांचा बड़ा मजबूत ढांचा है और वो ढांचा किसी हुकूमत के सर पे नहीं खड़ा हुआ, फौज ने खुद बनाया हुआ है, ठीक है जी। इस समाज का जो ढांचा है वो समाज के ठेकेदारों ने बनाया हुआ है।
सही।
हम उस ढांचे को जो 70 साल में इस मुल्क में मुडेरों, सनतकारों, सरमायादारों, जागीरदारों ने बनाया था, उस ढांचे को हम ठेस नहीं पहुंचा सके। आज इमरान खान ने कहा, आज की तकरीर है उसकी, कि मैं हदायत कर रहा हूँ कि आवाम को रिलीफ दिया जाए। मैं हदायत कर रहा हूँ कि जो लोग महंगाई कर रहे हैं उनको पकड़ा जाए।
بھائی جان مہنگائی لوگ نہیں کر رہے, مہنگائی جو ہے یہ دکاندار نہیں کر رہا, اس کو ہول سیل مارکیٹ سے جو سامان ملتا ہے جس ریٹ پہ, اس ریٹ کی مناسبت سے اس کو فروخت کرتا ہے.
صحیح.
لیکن یہ ضرور ہوتا ہے کہ جب ہول سیل مارکیٹ میں ریٹ بڑھ جائے چیزوں کا, تو اگر ایک چیز کا ریٹ 100 روپیہ ہے اور دکاندار اس کو بیچتا ہے 120 روپے میں, اور وہی چیز جب ہول سیل مارکیٹ میں 120 کی بجائے 200 روپے کی ہو جاتی ہے, تو دکاندار جو اپنا منافع ہے اس کو بڑھا کر 50 روپے اور کر دیتا ہے اور وہ مہنگائی 250 روپے کی ہو جاتی ہے.
تو یہ اب آپ نے بتایا نا, اب جو ہے عمران خان صاحب نے بھی آج کی اسپیچ میں یہی کہا کہ وہ جو جڑ ہے نا, جو ہول سیلرز, ہول سیل کی جو جڑ ہے نا, ان کو پکڑا جائے, ان سے
ہول سیل والا جو ہے
جی,
وہ ہول سیل والا جو ہے وہ اپنی جو اس کی اشیاء کو فروخت کرتا ہے, وہ ریڈیو بیچتا ہے, ٹیلی ویژن بیچتا ہے, کوئی فریج کو بیچتا ہے, پنکھے کو بیچتا ہے, وہ کسی بھی چیز کو بیچتا ہے, وہ جب خریدتا ہے تو اس کی خریداری جو ہے وہ ڈالر کی جو اونچی اڑان ہے اس کی خریداری پہ اثر انداز نہیں ہوتی.
ٹھیک ہے, تو اب یہ بتایا نا آپ کو, اب جڑ کی طرف جائے نا آپ, تو اب یہ ہے کہ وہ ڈالر کو مخصوص لوگوں کے ہاتھ میں ہے, جو یہ ڈالر کو جو بڑھا رہے ہیں پیسے, وہ صرف مخصوص لوگوں کے, آپ کو بھی معلوم ہے, مجھے بھی معلوم ہے کہ کس طریقے سے یہ ڈالر جن لوگوں کے ہاتھ میں ہے, جو ڈالر کا بزنس کر رہے ہیں وہاں پر, فورن کرنسی کا بزنس جو کر رہے ہیں, وہ لوگ جو ہے اگر وہ ڈالر کی قیمت کو بڑھاتے 165 روپے تک آج لے کے آ گئے ہیں, تو بھائی وہ ان لوگوں کو پکڑا جائے, مطلب کوئی تو ریسپانسبل ہے نا.
کیا آپ اور میں
جی
ایک دوسرے کو بتا سکتے ہیں کہ ہمارے پاس کتنے ڈالر ہیں؟
سر میں اور آپ تو غریب لوگوں میں شامل ہیں نا, ہم تو مظلوم ہیں.
دیکھیے میں آپ کو بتاتا ہوں
جی,
جب عمران خان کی حکومت آئی
جی,
تو ابتدائی دنوں میں ہی جو میری بیٹی ہے اس نے ایم بی اے کیا ہوا ہے, میری بیٹی نے ایم بی اے کیا ہوا ہے, تو میری بیٹی نے 10 مہینے پہلے مجھے کہا تھا کہ پاپا ہمارے پاس اتنے پیسے ہیں, ہم ان کے ڈالر ہی خرید لیں. تو میں نے کہا بیٹا یہ ڈالر ہم کیوں خرید لیں؟ تو اس نے کہا کہ یہ ڈالر جو اس وقت 68 روپے کا ہے, 112 روپے کا ہے, یہ 163 روپے کا ہو جائے گا. یہ ایمانی قرآنی بات ہے کہ میری بیٹی نے 10 مہینے پہلے 163 روپے کا ذکر کیا تھا
جی,
اور یہ بھی بالکل ایمانی بات ہے کہ ہم نے ایسا نہیں کیا تھا, کیونکہ ہمارے پاس اتنے پیسے تو نہیں ہے کہ ہم ڈالر خرید بھی لیں گے تو ہم کتنے کے منافع میں چلے جائیں گے.
صحیح.
یہ عام آدمیوں کے پاس ڈالر نہیں ہے, عام آدمیوں کے پاس اتنے پیسے نہیں ہے کہ وہ ڈالر خرید سکے. جن لوگوں کے پاس ڈالرز ہیں وہ لوگ تو خود از خود حکومت میں آ کے اندر بیٹھے ہوئے ہیں. کیا جہانگیر ترین سے زیادہ کسی اور کے پاس؟ میں صرف اگر کسی بندے کو استثنا دے سکتا ہوں تو اس کا نام ہے عمران خان. عمران خان جو ہے اس کی نیت بھی صاف ہو سکتی ہے اور اس کے پاس یہ بھی ممکن ہے کہ ایک ڈالر بھی نہ ہو, لیکن ڈالروں کے حوالے جن کے پاس ہیں وہ حکومت میں موجود ہیں, اور یہ وہی لوگ ہیں جو پچھلے 70 سال سے ڈالر جمع کر رہے ہیں.
کاوڑ نہیں ماشمی صاحب, ابھی پچھلے 10 منٹ میں آپ سے بات کرتے ہوئے ہم نے اس کا سولوشن نکال لیا. آپ سے پچھلے 10 منٹ میں میری گفتگو جو ہوئی ہے اور آپ ہی نے نکال کے دیا, میں نے نہیں کیا, میں تو صرف سوالات کیے آپ سے کہ آپ نے کہا کہ ہول سیلر, ہول سیلر کے بعد ڈالر, اور ڈالر جو ہے وہ قیمت بڑھ رہی ہے, جو ڈالر کی جس طریقے سے اس کی قیمت کے بڑھنے کی وجہ سے پاکستان میں مہنگائی آئی ہے, چاہے وہ اپلائنسز پہ ہو, چاہے وہ گاڑیوں پہ ہو, چاہے وہ کھانے پینے کی اجزاء پہ ہو, چاہے عام ڈالر کی وجہ سے, تو عام ڈالر کی وجہ سے یہ سارا کچھ ہو رہا ہے. تو کیا گورنمنٹ کو نہیں پتا ہے کہ وہ یہ ڈالر کس کے پاس ہے اور کون یہ ایسا حرکت کر رہا ہے؟
22 کروڑ لوگوں کے ملک میں, 22 کروڑ ملک کے لوگوں میں آپ کو 22 لاکھ آدمیوں کو تلاش کرنا کوئی آسان کام نہیں ہوتا کہ ڈالر کا پتہ ہو. آپ مجھے کوئی طریقہ بتائیں, آپ نے اگر سولوشن نکالا ہے تو, اگر یہ مثال کے طور پہ 1 لاکھ آدمیوں کے پاس ڈالر ہے, 22 کروڑ کو چھوڑ دیں جی, ہم
آپ نے ایک نام بتا دیا مجھے, جہانگیر ترین, آپ نے ابھی نام بتایا مجھے کہ ایک جہانگیر ترین ہے جن کے پاس بے انتہا کروڑوں کا ڈالر ہے.
ترین ایک نہیں ہے نا, جہانگیر ترین ایک سمبل ہے 1 ملین لوگوں کا, اور 1 ملین سے بھی زیادہ لوگ ہوں گے. میں جہانگیر ترین کی ذات کو میں نے تنقید نہیں کی, میں نے آپ کو بتایا کہ اگر ڈالر ہے تو جہانگیر ترین کا نام ہے, اور جہانگیر ترین ایک آدمی کا نام نہیں ہے, ایک طبقے کا نام ہے, ایک حکمران طبقے کا نام ہے. جو جہانگیر ترین حکمران طبقہ ہے وہ طاقتور طبقہ ہے, ان کی جیبوں. کیا عمران خان صاحب جو ہیں وہ ان کی جیب میں ڈال کے ڈالر نکالیں گے؟ کیا ان کو پتا ہے کہ ڈالر انہوں نے اپنے گھر میں رکھے ہوئے ہیں؟ کیا کسی بھی آدمی کو یہ, اس پہ تو کمیٹیاں بننی چاہیے, اس پہ تو فلاسفر بلائے جانے چاہیے کہ ڈالر ہیں کہاں, لوگوں نے کہاں چھپائے ہوں گے, پھنسی کہاں کہاں چھپائے ہوں گے. آپ پابندی نہیں لگا سکتے, آپ یہ تو کر رہے ہیں, ایک بڑا اچھا اقدام کر رہے ہیں کہ 5,000 روپے کے نوٹ پہ پابندی لگا رہے ہیں. 5,000 روپے کا نوٹ ابھی انہوں نے 40,000 روپے والا ختم کیا ہے, نظامی بانڈ ختم کر دیا ہے, اس کی قرآن اندازی بھی ختم کر دی ہے. اب ان کا دوسرا اقدام ہے 5,000 کا نوٹ ختم کرنے کا. یہ تو ان کے بس میں اس ٹائپ کی چیزیں ہیں, اس سے کچھ نہ کچھ تو ڈیفینیٹلی حاصل ہوگا. جب 5,000 روپے کا نوٹ ختم ہوگا تو 100 روپے کا نوٹ کی جو ویلیو ہے وہ انسانی نظروں میں نفسیاتی طور پہ بڑھ جاتی ہے.
صحیح,
1,000 روپے کا نوٹ آپ کو جب پتا ہو کہ بڑا نوٹ ہے, سب سے بڑا نوٹ, تو اس کی اہمیت بڑھ جاتی ہے. لوگوں کو احساس ہوتا ہے اس کو خرچ کرتے ہوئے. جس ملک کی کرنسی 5,000 روپے کی ہے, تو حکومت نے ایک اچھا فیصلہ کیا ہے یہ کہ 5,000 کا نوٹ جو ہے یہ ختم کر رہے ہیں, لیکن یہ مسئلے کا حل نہیں ہے. اور میرے پاس آپ 10,000 سولوشن نکال لیں, میرے پاس یہ سولوشن نہیں ہے. وہ لوگ یہ گھروں میں بیٹھ کر ڈالوں کو میں, جب وہ جب ڈالر نایاب ہے, مارکیٹ میں شارٹ ہے, نظر نہیں آ رہا, تو لا محالہ اس کی جو اسٹیٹ بینک میں قیمت ہے وہ بھی اس کا برابر رہتی ہے. 1-2 روپے کا فرق ہوتا ہے, بعض دفعہ 2-4 پیسوں کا فرق ہوتا ہے. تو یہ چیزیں تو موجود ہیں. میں تو یہ کہہ رہا تھا جو آپ ہم بات پھر دوسری طرف لے گئے کہ وہ کہتے ہیں جی کہ ریلیف دیا جائے عوام کو, مہنگائی کے ذمہ داروں کو جو ہے وہ پکڑا جائے. یہ ممکن کیسے ہے؟ آپ نے عمران خان صاحب, آپ نے تمام اشیاء سبزیوں دالوں تک, فصلوں تک, چھوٹے کسانوں تک, کھاد تک, ہر چیز پہ سبسڈی آپ نے ختم کر دی ہے. اگر کوئی راستہ تھا پاکستان میں یا پاکستان کے بڑے بڑے شہروں میں کچھ چیزیں 100 روپے والی چیز جو ہے 95 روپے کی یا 90 روپے کی خریدنے کا ایک راستہ تھا, اس راستے کا نام تھا یوٹیلیٹی سٹورز.
صحیح,
وہ یوٹیلیٹی سٹورز بھی آپ کی حکومت آنے کے بعد پہلے خالی بعد بند ہو گیا, اور آپ نے ان یوٹیلیٹی سٹورز پر بھی سپلائی بند کر دی, کیونکہ ان یوٹیلیٹی سٹورز پر آپ کو سبسڈی میں چیزیں دینی پڑتی تھی. تو آپ گفتگو کر کے ہمیں کیوں تنگ کرنے کی کوشش کر رہے ہیں سر؟
تو یہ پھر وہی بات آ گئی, یوٹیلیٹی سٹورز کس نے بند کیے سر؟ عمران خان نے بند کیے
جی, عمران خان نے بند کیے. इंडस्ट्री बंद कर दी तो वो भी बंद हो गए, उनकी सप्लाई बंद कर दी तो वो भी बंद हो गए, उनके जो हजारों की तादाद में पता नहीं कितने हजार लोग होंगे जो वाबस्ता यूटिलिटी स्टोर से, वो भी बेरोजगार हो गए।
तो ये आपकी 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 न्यूज के मुताबिक वो जो मुताबिक ये यूटिलिटी स्टोर जो है वो इमरान खान की हुकूमत इमरान खान ने इसलिए बंद किए कि चीजें महंगी हो जाए?
नहीं सर, उन्होंने सब्सिडी बंद की ना।
क्या किया उन्होंने?
सब्सिडी देनी पड़ती है ना, सब्सिडी बंद की, सब्सिडी।
हाँ
तो सब्सिडी जो हुकूमत तो एक चीज होती है ना एक मार्केट में।
हाँ हाँ सब्सिडी जी जी जी, जी।
गंदम खरीदती है हुकूमत, तो 100 रुपए की गंदम खरीद के 90 रुपए की बेच देती थी।
तो मतलब उस उसके उस 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 उन यूटिलिटी स्टोर्स को बंद करने का मकसद क्या था? ये यही मकसद हो सकता ना कि
भाई तो मैटर बंद हो गया ना
है जी,
आपको ऐलान करने की जरूरत नहीं पेश आई,
ऑटोमेटिक बंद हो गया।
यूटिलिटी स्टोर में जब सामान नहीं पड़ा होगा, जब सप्लाई उसको नहीं मिलेगी, वो ऑटोमेटिकली बंद होता है ना।
नहीं वही मैं कह रहा हूँ ना कि
और जब जब यूटिलिटी स्टोर में कारोबार ही नहीं होता तो उसके मुलाजम जो है वो तनाए कहाँ से लेंगे? यूटिलिटी स्टोर को जो अदारा चलाता है वो पैसे कहाँ से लेगा निजाम चलाने के लिए?
मेरी नाइव यू नो व्हाट कि मैं कैसे समझ सकता हूं कि ये बात कि आप कह रहे हैं कि गवर्नमेंट ने आते ही अपने यूटिलिटी स्टोर्स को सप्लाईज और सब्सिडीज उनकी बंद कर दी, तो उनको पता है कि हम अगर सब्सिडीज बंद करेंगे।
सब्सिडी बंद नहीं की इन्होंने, हर चीज पे सब्सिडी बंद कर दी है।
अच्छी बात, तो इनको मालूम नहीं था कि ये इसके बंद करने की वजह से यहाँ पर महंगाई बढ़ जाएगी और आज जो
इस तरह मईशत ठीक होती है।
आज जो मैं उनकी
जब हम कहते हैं कि इनकी इक्तसादी पॉलिसी नाकस है, तो ये जो हम जिक्र कर रहे हैं सब्सिडी बंद कर देने का हर चीज पे, तो ये भी तो महंगाई का एक जरिया नहीं है बुनियादी।
तो आज जो इमरान खान साहब जो बात कर रहे हैं, जो स्पीच दी उन्होंने, उन्होंने कहा है कि भाई ये जो महंगाई है लोगों को तबाह कर रही है, महंगाई जो है इसको ख़त्म करना चाहिए और जो लोग महंगाई कर रहे हैं उनको फौरी तौर पर पकड़ा जाए, उनको रोका जाए। तो ये क्या इमरान खान साहब को पता नहीं है कि क्या हुआ और क्या क्या हो रहा है वहाँ पर? He's a prime minister of a country, sir.
Respect करता हूँ। वो जब वो प्राइम मिनिस्टर नहीं थे उस वक्त मैंने आपसे सारी गुफ्तगु के दौरान भी कहा कि मैं उनकी रिस्पेक्ट करता हूँ, लेकिन आपके सवाल के जवाब में ये कह रहा हूँ कि इमरान खान का आज का बयान शोर मचाए शोर वाली बात है।
I don't believe that. सर मैं आपसे माजरा चाहता हूँ इस बात पे, खबर नहीं माशमी साहब चोर मचाए शोर वाला आपने इनको कहा है कि नहीं 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 आई डोंट बिलीव दैट। अगेन मैंने शुरू से कहा है आपसे कि जो पाकिस्तान की जो जड़ें हैं ना उनको सही करना है, वो जड़ें जो हैं पिछली जो हुकूमतें हैं उनके लोग वहाँ बैठे हुए हैं और वो लोग पाकिस्तान को चलने नहीं दे रहे, जो पुराने सरमायाकार और जो ज़मींदार और जो पगाड़ा लोग हैं वो लोग जो है वो मुल्क को चलने नहीं दे रहे हैं जिस तरीके से इमरान खान चाहते हैं। और इसमें एक शख्स या एक लोग, आपने आज कहा कि वो जो शेख रशीद साहब है उनको कह रहे हैं कि भाई इनको जाने दो इसको, यार ये नवाज शरीफ को जाने दो, मैंने उनसे कहा है कि नवाज शरीफ को जाने दो। तो ये क्या है कि ये उन्हीं के लोग हैं ना सारे मिल मिला के बॉटम लाइन के है कि वो जो 70 साल से जो लोग चले आ रहे हैं वहां पर पाकिस्तान में वही लोग उन सीटों पे बैठे हुए हैं। सर
शेख रशीद के कहने पे नवाज शरीफ नहीं जा रहा, शेख रशीद ने कौम को हिंट दिया है कि इसको जाने की इजाजत दे दी जाएगी,
दे दी जाए या जाएगी फर्क है बहुत,
हिंट दिया है उन्होंने ये फिक्रा बोला कि मैंने कप्तान से कहा है कि इन्हें जाने दो, इन्हें दफा करो, लेकिन कप्तान ने फैसला शेख रशीद के कहने पर करना है। शेख रशीद आपको बता रहे हैं कि ये फैसला हो चुका है, इनको जल्द या बदेर इन दोनों बाप बेटियों को मुल्क से बाहर भेज दिया जाएगा, और अगर ये दोनों बाप बेटी जाते हैं तो ये भी कप्तान की एक बहुत बड़ी शिकस्त होगी। یہ اس کے بیانیے کی بہت بڑی شکست ہوگی.
خبر نعیم ہاشمی صاحب, السلام علیکم ورحمۃ اللہ وبرکاتہ. خبر نعیم ہاشمی صاحب, دیر آر ٹائمس کے, بہت شکریہ, دیر آر ٹائمس کے وہ کہتے ہیں نا, ہم ہاتھوں سے گرہ دیتے ہیں اور دانتوں سے بھی وہ گرہ نہیں کھلتی. میں آئی ایم سو سوری ٹو سے, آئی ہیو آل مائی ریسپیکٹ فار یو, میں آپ کے سامنے ایک شاگرد سے بھی کم تر ہوں, مگر مجھے لگتا ہے کہ پاکستان کے جرنلسٹ جو ہے نا, دے آر پلئنگ اے ویری بیڈ رول. ہماری فیورز بکی نہیں ہیں ایک دوسرے کے لیے, اور میں خدا کو حاضر ناظر جان کے کہتی ہوں, میری تحریک انصاف کے ساتھ کوئی وابستگی نہیں ہے, مگر مجھے یہ لگتا ہے کہ جو پاکستان کے جرنلسٹ ہیں, چاہے وہ ٹیلی ویژنس پہ بیٹھے ہوئے ہیں, چاہے وہ اخباروں کے لیے, مجھے لگتا ہے کہ جرنلسٹ آر وہ ہاتھوں سے جو گرے دے رہے ہیں, یہ آتے دنوں میں دانتوں سے بھی نہیں کھلنی. فیض احمد فیض کا ایک کلام ہے جو فیض احمد فیض کی آواز میں بھی ہے, یہ 1977 کی بات ہے جب ایوب خان کا دور تھا, اور جب میرا خیال اس سے بھی بلکہ پہلے کی بات ہے, اور آپ یقین کیجئے گا, میں نے جب اس نظم کو سنا تو وہ ایگزیکٹلی 100% آج کی صورتحال کو ظاہر کرتی ہے. فیض احمد فیض کی اپنی آواز میں وہ
آج سنائیں گے ہم,
وہ غزل ہے جو انہوں نے پڑھی. اور آج میں اور تب کے زمانے میں فرق صرف اتنا ہے کہ آج سوشل میڈیا اتنا ایڈوانس ہے, آج ٹیکنالوجی اتنی ایڈوانس ہے کہ ہم لوگوں کے لپس کے اوپر الفاظ کوئی بھی فٹ کر سکتے ہیں. یعنی آپ فوٹو شاپ کے ذریعے کسی بھی تصویر کو, کسی آواز کو, کسی بھی ویڈیو کو کوئی بھی آواز دے سکتے ہیں. یو نو دس از ویری کامن دیز ڈیز, مگر مجھے لگتا, آئی ایم سو سوری ٹو سے, کہ آپ جرنلسٹ رول جو ہے نا, وہ
ہم یہ جو گفتگو کر رہے ہیں اس ملک کی اقتصادی صورتحال پہ, تو اس پہ اگر مجھ سے زیادہ کون جانتا ہے کہ پاکستان کا جرنلسٹ کتنا کرپٹ ہے, مجھ سے زیادہ کوئی نہیں جانتا. جانتا ہے کہ پاکستان میں جو میڈیا مالکان کا مافیا ہے اس سے زیادہ بڑا کرپٹ کون ہے, کوئی بھی نہیں جانتا. لیکن یاد رکھیے گا کہ یہ سارے حالات جرنلسٹوں کے پیدا کردہ نہیں ہیں. معاف کیجئے گا, جرنلسٹ مجرموں کے مجرم ہو سکتے ہیں, یہ بے انتہا جرائم کا ارتکاب کرتے ہیں, کرتے رہے ہیں. لیکن موجودہ جو صورتحال ہے, سیاسی صورتحال, اس میں آپ کو بتاؤں, یاد رکھیے آپ کا میرا نقطہ نظر جو ہے اس بنیاد پر بالکل مختلف ہے. میں آپ کو بتا دینا چاہتا ہوں کہ پاکستان میں آج غیر اعلانیہ سینسرشپ عائد ہے.
غیر اعلانیہ
پاکستان میں, بہت اونچی آواز میں کہہ رہا ہوں,
آپ دہرائیے,
پاکستان میں آج غیر اعلانیہ سینسرشپ موجود ہے.
بالکل ہے,
اس چیز کو چاہتے ہیں طاقتور لوگ جو ہے, اور یہ اعلانیہ جو ایک سینسرشپ موجود ہے جس کا میں ذکر کر رہا ہوں, یہ سینسرشپ عمران خان نے نہیں لگائی.
یہ ہماری
آپ جب ہم آج کی حکومت کی بات کرتے ہیں, تو سر اس حکومت میں اس حکومت کے ارباب اختیار ہی نہیں, اس حکومت کے سپورٹرز اور ادارے بھی موجود ہیں.
سر آپ تحت اللفظ بات کر رہے ہیں, میں کھل کے بات کرتی ہوں. ان ادر ورڈز, آپ کا خیال ہے کہ یہ سینسرشپ آرمی کی طرف سے عائد کی گئی ہے. میں آپ کو یہاں یہ کہتی ہوں کہ ملک کے حالات جس حساب سے ہیں, اور لوگ, یعنی آپ سوچئے گا کہ تخت کی جنگ اتنی سخت ہے کہ یہ کل پرسوں کی ہی بات ہے کہ شہباز شریف اور جو مریم نواز کی ٹویٹس تھیں, اپنے چچا کے لیے, وہ مناسب ٹویٹس نہیں تھی, وہ انتہائی غیر مناسب ٹویٹس تھیں, جس میں انہوں نے کہا تھا کہ وہ بیان دے ہی نہیں سکتے. کیسے وہ بیان دیا گیا, اور
انہوں نے پریس کانفرنس کی, ہم دو دن پہلے پرسوں یہ بات کر چکے ہیں.
جی سر,
کی پوری پریس کانفرنس بتا چکے ہیں, کہ ہم بتا چکے ہیں آپ کو کہ ایک بھتیجی نے اپنے چاچا چترول ہو سکتی تھی کی ہے,
ایگزیکٹلی تو میرا آپ کو کہنے کا میرا مقصد یہ ہے کہ اس ملک میں یعنی اتنی لولیسنیس ہے, تو الٹیمیٹلی اگر آرمی انٹروین کرتی ہے یعنی کسی چیز کو قابو, کیونکہ جتنے ہمارے پولیٹیشینز ہیں, میں صرف پاکستان کے پولیٹیشینز کی بات نہیں کر رہی, میں انڈیا کے پولیٹیشینز کی بھی بات کرتی ہوں, میں نارتھ امریکہ میں رہ رہی ہوں, میں یہاں کے پولیٹیشینز کی بھی بات کرتی ہوں, یہاں پر بھی کھینچ تان ہے. یہاں پہ ایک بل C-75 ہے جس پہ اس وقت آج کل بڑی آگ لگی ہوئی ہے, اور ہماری جو گورنمنٹ اس وقت کی ہے وہ انہوں نے کرمینلز کو چھوٹ دی ہے, جو کنزرویٹیوز ہیں وہ اس پہ پابندی کے قائل ہیں. بینگ اے کینیڈین اینڈ اف آئی ڈونٹ وانٹ ٹو ڈو اینی تھنگ, میں خود اس کی پابندی کی قائل ہوں, میرے سے کسی کا اختلاف ہونا بہت معمول کی بات ہو سکتی ہے. مگر پاکستان کی صورت حال یہ ہے کہ پاکستان نے سیاسی اقتدار حاصل کرنے کے لیے جو چیزیں چل رہی ہیں, اور آپ جرنلسٹ جس طرح سے عوام کے سامنے لے کے, کیونکہ بہت سارے عوام تو ہمارے نائیو ہیں, اور میں نے اکثر لوگوں کو ایون پاکستانیوں کو کینیڈا میں رہتے ہوئے بھی جب بات کرتے ہوئے دیکھا تو ان کی آوازوں میں غصہ ایسے جھلکتا ہے, لگتا ایسے ہے کہ جیسے انتہائی کلاسیفائیڈ انفارمیشن ان کے چچا ماما تایا جو بھی اس ڈپارٹمنٹس میں کام کرتے ہیں وہ ان سے آ کے پرسنلی شیئر کرتے ہیں. یعنی سنسیئرٹی اخلاص ہمارے میں دور پرے سے بھی نہیں بھرا, اور اگر آرمی ایسے موقع پہ انٹروین کرتی ہے تو دیر از کوئی مذائقہ نہیں. آپ امریکہ میں بات کر کے دیکھیں ملک کے اگینسٹ, آپ دیکھیے آپ کے ساتھ
باتیں نہیں کر رہے, ہم سسٹم کی بات کر رہے ہیں. عرفہ, سسٹم کی بات یہ ہے کہ یہ عمران خان جو 10 گھنٹے پہلے تک 10,000 دفعہ یہ کہہ چکے تھے کہ ہم اس کی اسکیم کی جو اسکیم ہے اس کی تاریخ میں توسیع کسی قیمت پر نہیں کروں گا, اور آج یہ خود کہہ رہے ہیں کہ توسیع کر رہا ہوں, اور آج یہ خود کہہ رہے ہیں کہ لوگوں کو ایف بی آئی پر اعتماد نہیں ہے, آج یہ خود جو ہے کہ لوگوں نے ایمنسٹی کے تحت جن لوگوں کے پاس کالا دھن ہے, کالا سرمایہ ہے, انہوں نے یہ واپس نہیں کیا, اپنے اثاثہ جات اور اپنی یہ جو جائیدادیں ہیں, جو پیسہ ہے, وہ شو نہیں کیا حکومت کے ساتھ سامنے.
سر میں آپ کو ذاتی طور پہ یہاں رہتے ہوئے,
عمران خان کی خرابی نہیں ہے, عمران خان کا خیال تو یہ ہے کہ یہ سسٹم جو ہے وہ ان کی تقریر سے ٹھیک ہو سکتا ہے.
ایگزیکٹلی,
یہ سسٹم ٹھیک نہیں ہوتا.
سر میں آپ کو کینیڈا میں رہتے ہوئے یہ دو باتیں بتانا چاہتی ہوں کہ یہاں پہ رہنے والے چند ادارے ہیں جو علل اعلان یہ بات کر رہے ہیں کہ جی پاکستان کے حالات خراب ہیں, آپ وہاں سے پیسے نکال لیں. آئی پرسنلی نو پیپل جنہوں نے اس عرصے کے بیچ میں پاکستان کو ڈرین کیا, وہاں سے پیسہ نکالا, اور وہ کوئی پولیٹیشین نہیں ہے, وہ عام لوگ ہیں. مگر میں نے بھی ساری زندگی محنت کی, آپ نے بھی ساری زندگی, اور سر وہ عام لوگ ہیں, اور یہ وہ لوگ ہیں جنہوں نے وہاں پہ رہتے ہوئے بھی اپنے ریسورسز کو استعمال کرتے ہوئے پیسہ لوٹا تھا.
ٹوٹل غیر ملکی سرمایہ کاری جو پاکستان میں تھی, جو پاکستان کے اسٹاک ایکسچینج میں تھی, پاکستان کے مختلف شعبوں میں تھی, اس کا 70% نکالا جا چکا ہے.
ایگزیکٹ. اور سر یہ کون لوگ
کر رہے ہیں, ہم جو یہ بات نہیں کر رہے کہ کون اچھا ہے کون برا ہے, عمران خان کیا ہے.
سر میں بھی آپ کو انٹرپٹ نہیں کرنا چاہتا, جی سر میں بھی انٹرپٹ نہیں, اس میں اس کا مقصد
عمران خان ان لوگوں کو سوٹ نہیں کرتا تھا.
اور سر یہ آپ کو اس بارے میں شاید معلوم ہے کہ نہیں, آپ کسی بھی ادارے میں, چاہے پولیس کا ادارہ ہے, چاہے اینٹی کرپشن کا ادارہ ہے, چاہے وابڈا کا ادارہ ہے, کوئی ایک ایماندار افسر آ جائے تو ان کے جو کلرکس اور ماتحت ہوتے ہیں اس کے, اگر وہ رشوت لینے کے قائل ہوں تو وہ اس شخص کو وہاں ٹکنے نہیں دیتے. یہ آپ کو پتا ہوگا اس بات کا, اٹس ویری کامن.
اس کو رشوت کے الزامات میں ہی نکلوایا جاتا ہے
اگر کوئی ایک آدمی شریف
ہے.
بالکل صحیح, آپ کا بہت شکریہ. اور سر یہ بڑا کامن ہے, اور میں آپ کو کہتی ہوں کہ جن لوگوں کی میں بات کر رہی ہوں وہ کوئی پولیٹیشینز نہیں ہیں, وہ عام لوگ ہیں جنہوں نے پاکستان کو ڈرین کیا. اور مزے کی بات میں آپ کو یہ کہتی ہوں کہ ایسے لوگ یہاں, لوگ جو پاکستان کی نفرت میں بھر کے بیٹھے ہوئے ہیں, آپ یقین کریں وہ کسی نہ کسی طرح سے پاکستان کو پخ لگا کے, پاکستان کو ضرب لگا کے یہاں آئے ہیں, کیونکہ ان کو وہ نیگیٹو رنگ کا زیادہ پتہ ہے. میں نے سر اپنی زندگی کے 34 سال پاکستان گزارے, آج میرا بولنا, بات کرنا, چلنا, پھرنا, میری زندگی میں کوئی معمولی سے معمولی کامیابی بھی ہے, اس کا سہرا میرے پاکستان کو جاتا ہے, میرے استادوں کو جاتا ہے, میرے خاندان کو جاتا ہے, میرے ارد گرد رہنے والوں کو جاتا ہے.
اس کا عرفہ بی بی آئی ویری سوری, آپ کی پاکستان سے محبت کو میں سیلوٹ کرتا ہوں. میں آپ کو انتہائی اس وقت میں اپنے سر پہ آپ کروں, لیکن پاکستان سے محبت کرنے کا یہ مطلب نہیں ہے کہ ہم حکمرانوں اور حکمران طبقہ
I totally agree. مگر سر میرا کہنے کا مقصد یہ ہے کہ سسٹم میں لیڈرشپ اتنی اسٹرکٹ ہونی چاہیے, بٹ انفارچونیٹلی اگر ایک اسٹرکٹ افسر بھی اگر ایک آ جاتا ہے نا, تو اس کو جو لوگ کرپشن کے قائل ہوتے ہیں, جو کرپشن کے عادی ہوتے ہیں, ان کو وہ شخص وارا نہیں کھاتا. میرا کہنا, میری کسی حکمران سے کوئی, میں تو آج بھی کہتی ہوں کہ پرائم منسٹر آف پاکستان, ایکس پرائم منسٹر آف پاکستان جناب نواز شریف پاکستان کے پرائم منسٹر رہے ہیں, ایک بار نہیں کئی بار رہے ہیں, اور عوام کے ووٹ لے کے آئے تھے. زرداری صاحب عوام کے ووٹ لے کے آئے تھے, وہ آج بھی قابل احترام ہیں. مگر میرا کہنے کا مطلب ہے کہ ہم آرمی الٹیمیٹلی اگر انٹروین کر رہی ہے, تو میرا خیال ہے اس ادارے کو کرنا بھی چاہیے, کیونکہ مارشل لا لگانے سے بہتر ہے کہ وہ سختی کی جائے تاکہ قوم کو سیدھا کرنے کی کوشش کی جائے. اور میں آپ سے یہ کہنا چاہتی ہوں, آپ بہت معزز اور معتبر اور بلند قامت صحافی ہیں, آپ اپنے ملک میں ایک بات کو امپلیمنٹ کروائیں کہ یہ جو پاکستان سے پیسہ نکالنے والی ایجنسیز ہیں, یا یہ جو پیسہ وہاں سے لوگ منتقل کرتے ہیں, ان لوگوں کا وہ وہاں سے ہنڈی کے ذریعے پیسہ بھیجتے ہیں, اور یہاں پہ وہ ابھی, اور میں آپ کو کہتی ہوں یہ جس سسٹم میں میں رہ رہی ہوں اس کو بھی اتنی ضرب لگ رہی ہے کہ آپ, یہ ہمیں آج سے 15 سال کے بعد پتہ چلے گا, 20 سال کے بعد ہمارے بچوں کو پتہ چلے گا, کیونکہ کوئی بھی خرابی یا کوئی بھی کسی چیز میں بگاڑ اوور دا ایک دن میں نہیں پیدا ہوتا, اٹ ٹیکس ٹائم. ہماری بھی جوانی تھی, مگر بڑھاپے میں تک آتے آتے انسان کی ہڈیاں آہستہ آہستہ ناکارہ ہوتی ہیں, انسان کے دانت آہستہ آہستہ ناکارہ ہوتے ہیں, انسان کے بال آہستہ آہستہ, نتھنگ گوز اوور نائٹ. سیم وے یہ جو پاکستان کی صورتحال میں بگاڑ پیدا ہو رہا ہے, یہ آہستہ آہستہ پیدا ہوا اوور دا ٹائم. اور یہ کینیڈا میں رہتے ہوئے جو لوگ 74 سے آئے ہیں, انہوں نے تو بہت محسوس کریں گے. آئی پرسنلی کیم ان لاسٹ 25-26 ایئرز میں, میں نے بہت ساری تبدیلی محسوس کی ہے. یعنی جو لوگ اس سسٹم میں بھی بگاڑ پیدا کر رہے ہیں, ہوتا یہ ہے کہ جو شخص خود جھوٹ بول رہا ہوتا ہے اس کو اندازہ نہیں ہوتا, کیونکہ وہ تو اپنے لحاظ سے صحیح کر رہا ہے. اور میں یہاں پہ چور کو بھی صحیح ثابت کرتی ہوں, کہ چور جب چوری کرتا ہے وہ یہ نہیں سمجھتا کہ میں چوری کر رہا ہوں اور مجھے گناہ ہوگا, وہ یہ کہتا ہے دس از مائی رائٹ, دس از دا وے آئی نو دا سسٹم. امیرکا کے پریزیڈنٹ ہیں, ان پریزیڈنٹ آف امیرکا اگر آج وہ کہتے ہیں کہ میں نے ٹیکسز نہیں دیے, تو وہ کہتے ہیں ٹھیک ہے جی سسٹم کی تھی, میں نہیں ڈکلیئر کرتا, نہیں ڈکلیئر کرتا, کر لو جو کرنا ہے. تو یہ بگاڑ اوور دا ٹائم پوری دنیا میں آتا چلا جا رہا ہے. ول ٹیک سم کالس. اسٹوڈیو کا نمبر 416-620-1778. جی السلام علیکم. جی
السلام علیکم بھائی جی, کیسے آپ؟ خیریت سے؟
اللہ کا بہت شکر ہے سر.
مجھے پہلے کال آئی تھی خان صاحب کی, شاید آپ کا پروگرام سنا, سیکنڈ کال تھی, انہوں نے بڑی اچھی بات کی تھی. ہمارے سارے ادارے اچھے, سارے قابل محترم ہیں, اور لیکن اس کے ساتھ انہوں نے کہا تھا ہر ادارے میں کچھ نہ کچھ گندے لوگ ہوتے ہیں, برے لوگ بولتے ہیں, کچھ بھی کہہ لیں.
جی سر,
لیکن آپ سے ایک ہاتھ جوڑ کے ریکویسٹ ہے, میں میڈیا سے نہیں, نہ میرا کوئی رشتے دار ہے, لیکن آپ سب لوگ میڈیا پہ الزام لگاتے ہیں, یہ بھی اچھی بات نہیں ہے. سارا میڈیا بکاؤ نہیں ہے, جیسے خاور آشمی صاحب نے صرف ان کی غلطیوں کی نشاندہی کی ہے. ہر آدمی خان صاحب انسان ہے, وہ بھی فرشتے نہیں ہیں.
بالکل صحیح.
انہوں نے بھی غلطیاں کی, انہوں نے صرف یہ پوائنٹ آؤٹ کیا کہ ان کو یہ نہیں بولنا چاہیے. آج تک جتنے بیان دیتے ہیں بعد میں وہ بدل لیتے ہیں, یا تو ان کا ایڈوائزر غلط ہے, ان کو بتاتے نہیں ہیں کہ کیا بیان دینا کیا نہیں. کل میں نے آپ کو واٹس ایپ بھیجا تھا جو خان صاحب کا انٹرویو سنے, آپ نے نہیں سنا, پتا مجھے نہیں پتا. اس نے انہوں نے 6 سال پہلے جنسیوں کے بارے میں کیا کہا تھا اور آپ کیا کہہ رہے ہیں. کہنے کا مطلب وہ بھی انسان, ان سے غلطیاں ہوتی ہیں. باقی یہ جو ڈالر کا ریٹ ہے نا, انٹر بینک ڈالر ریٹ عام آدمی چینج نہیں کر سکتے, بینکوں کے بیچ میں ہوتا ہے. اسٹیٹ بینک کو سب پتا ہوتا ہے یہ کیا ہو رہا ہے, ایوری تھنگ از ڈیول. میں بھی بزنس کر رہا ہوں, سب سے بڑی بات ایک بات بولوں گا بعد میں, کیا عام کاروباری طبقے کا گورنمنٹ پہ اعتبار نہیں ہے. اسٹاک ایکسچینج کا تعلق عام آدمی سے نہیں ہے. فورن انویسٹمنٹ 70% کم ہو چکی ہے, آپ کا فورن ایکسچینج ریگولر گر رہا ہے. عام آدمی جتنا ریڈیو پہ باتیں کرتے ہیں, اخبار میں کرتے ہیں, اس حساب سے اپنے ملک کے لیے کوئی کچھ نہیں کر رہا سوائے باتیں کرنے.
بہت شکریہ آپ نے بڑے پیارے طریقے سے بات کی. میں آپ کو بتانا چاہتی ہوں آج ایک ٹویٹ ہے, اس ٹویٹ پہ ایک آرٹیکل ہے, میں وہ بھی شیئر کروں گی. جی خبر نیم ہاشمی آپ میرے ساتھ ہیں, ایک سیکنڈ. آج میں بتانا چاہتی ہوں ڈونلڈ ٹرمپ نے ایک ٹویٹ کیا ہے اور انہوں نے انڈیا کے لیے ٹویٹ کیا ہے اور انہوں نے یہ کہا ہے کہ انڈیا نے پہلے بھی ٹیرفس امریکہ کے بہت زیادہ لگائے تھے. مجھ بھائی میرا خیال ہے کوئی کال کی پرابلم ہو رہی ہے. تو انہوں نے کہا کہ انڈیا نے پہلے بھی بہت سارے ٹیرفس لگائے ہوئے تھے اور انڈیا نے مزید ٹیرفس لگائے ہیں, یہ کوئی اتنی مناسب بات نہیں. مگر آج ایک اور بات, یعنی یہ جو تھوڑی کھینچ دو تھوڑی ڈھیل دو یہ معاملے چل رہے ہیں اور اس خطے میں دیکھیے کیا ہوتا ہے. جی اگلی کال. خبر نیم ہاشمی صاحب آپ نے میرے ارشد بھائی کی بات چیت تو سنی لی, جی اگلی کال کی طرف بڑھتے ہیں.
جی میں لائن پہ ہوں.
جی آپ لائن پہ ہیں.
جو یہ خبر نیم ہاشمی صاحب تجزیہ پیش کر رہے ہیں عمران خان کے گورنمنٹ کے خلاف, تو مجھے ایسا لگتا ہے زرداری کو صدر بنا دینا چاہیے اور نواز شریف کو رہا کر کے وزیر اعظم بنا دینا چاہیے. دانش شاہ بھی 50 روپے کا ہوئی ہے اور ملک کے حالات بھی جو ہے نا قرضے بھی ختم ہو جائیں.
شکریہ سر. میں آپ کو وہ ٹویٹ شیئر کر دیتی ہوں اور اس آرٹیکل کی طرف بعد میں لے کے جاؤں گی. ڈونلڈ ٹرمپ نے ٹویٹ کیا ہے, انہوں نے کہا ہے کہ آئی لک فارورڈ ٹو اسپیکنگ ود پرائم منسٹر مودی اباؤٹ دا فیکٹ دیٹ انڈیا فار دا ایئرز ہیونگ پٹ ویری ہائی ٹیرفس اگینسٹ دا یونائٹیڈ اسٹیٹس جسٹ ریسنٹلی انکریز دا ٹیرف ایون فردر. دس از انایکسیپٹیبل اینڈ دا ٹیرف مسٹ بی ود ڈران. حالانکہ انڈیا کے ساتھ آپ کو پتہ ہی ہوگا کہ بھی مائک پومپیو نے بھی انڈیا کا وزٹ کرنا تھا, انہوں نے بھی بفور ہی وزٹڈ انڈیا انہوں نے ایک رپورٹ اقوام متحدہ کی جو تھی وہ جاری کی گئی تھی جس میں وہاں پہ جو لوگ آباد ہیں جس میں کم ذات کے یا کم ترین ذات کے ہندو ہیں یا مسلمان ہیں یا کرسچنز ہیں ان کے ساتھ جو رویہ اختیار کیا جاتا ہے, وہ رپورٹ جاری کی گئی تھی. اٹ واز جسٹ بیفور مائک پومپیو جو ہے وہ وزٹڈ امریکہ. اب ڈونلڈ ٹرمپ کی ملاقات کی توقع کی جاتی ہے اور اس ملاقات سے پہلے یہ دس از اے ٹویٹ بائی ڈونلڈ ٹرمپ, آئی ڈیفینیٹلی ٹرائی ٹو شیئر اٹ آن دا فیس بک ایز ویل. جی خبر نیم ہاشمی آپ حکم کریں کیا کہتے ہیں اس کالر پہ. خبر نیم ہاشمی صاحب ماجی بھائی میرا خیال ہے خبر نیم ہاشمی کی کال ہماری ڈسکنیکٹ ہوئی ہے. میرا خیال ہے میرے سے خبر بھائی نے بات نہیں کرنی, آپ سے شاید بات کریں گے. مجھ سے خیال نیکسٹ
کالر لیتے ہیں.
مجھ سے خبر بھائی ناراض ہیں.
جی السلام علیکم.
ہلو.
ہاں جی ہلو.
ہاں جی الفا جی سب سے کہا جی, میرا نام پرویندر ہے جی.
جی پرویندر جی تھینک یو فور.
ہاں جی ایک گل میں تھوڑے نال گل جو بھائی صاحب میں نام نہیں جاننا خبر صاحب گل کہہ رہے نے سبسڈی دی, میں اگزامپل دینا
جی
کسان انڈیا بھی مر رہے ہیں پاکستان بھی مر رہے ہیں
جی جی,
پر فرق جن چکر تسی کسان نو سبسڈی نہیں دیو گے وہ کاسٹ آف پروڈکشن بدھی جانی ہے. کاسٹ آف پروڈکشن بدھو گی الٹیمیٹلی جہاں وہ کھپتکار ان چیز مہنگی ملے گی. میں سنو ایک ایگزامپل دینا, جی کھاد آ وہ ایک جہاں 50 kg کا بیگ ہے وہی کھاد انڈیا 1800 روپیے کا بیگ ہے ان ٹرمز آف انڈین روپیز میں کہہ رہا ہوں. پاکستان دے وچ اج تو سال پہلے دی میں گل پڑھی سی انڈین نیوز پیپر دے وچ, پاکستان دا کوئی رائٹر سی گا وہ انڈین پنجابی اخبار دے وچ وہ اپنے کالم بھیجدا وا
جی سر.
وہ بندہ کہندا ہے کہ 4 گنا مہنگی ہے وہ پاکستان دے وچ.
آپ کی آواز کٹی پویندر جی. پویندر جی
میں 4 گنا
مہنگی ہے
جی.
وہ سی جدو ڈالر 100 روپیے دا سی گا, اج وہ ڈالر 165 روپیے دا ہو گیا. جی تھی ہوں سبسڈی بند کرو گے کسان دیا مہنگائی ہور بدھو گی تو کسان بھکھا مرو گا.
بڑی خوبصورت آپ نے بات کہی, کسان بیچارہ اونے پونے اپنی قیمتیں ادا کرتا ہے, یہ جو درمیان کا دلال ہے اصل میں دلال قیمت حاصل کرتا ہے یا زیادہ پیسہ دلال بناتا ہے.
ہاں جی ایک کیونکہ جی سبسڈی جب سبسڈی تھی بند کرتی ایک تو لوگ بے روزگار ہو گئے
جی سر,
پلس کھپتکار چیز مہنگی ملو گی دونوں پر سے وہ بندہ مارا جانا.
بہت بہت زبردست جی خبر نیم ہاشمی صاحب. خبر نہیں ہاشمی کی کال ڈسکنیکٹ ہو گئی ہوئی ہے. جی سن رہے ہیں آپ پروگرام ساز آواز, میں آپ کے ساتھ عارفہ مظفر. ہمارے ان سپانسرز کا بہت شکریہ جو اس قابل کرتے ہیں کہ ہم پروگرام آپ کی خدمت میں پیش کر سکیں. شکریہ کرنا چاہتی ہوں اے آر انٹرنیشنل, انہوں نے بھی مجھے بتایا کہ آج ڈالر کا ریٹ اے آر انٹرنیشنل کے ذریعے اگر آپ رقم بھجواتے ہیں تو انہوں نے بھی مجھے پیغام بھیجا ہے. اے آر انٹرنیشنل آج پاکستان کے لیے 121 روپے 5 پیسے ڈالر کا ریٹ دیتے ہیں. ٹوڈیز ہائیسٹ ریٹ 9059490702 9490702. پاکستان پیسے بھیجنے کے علاوہ وہ پاکستان سے رقم کینیڈا بھی منگواتے ہیں. آپ پلیز جو بھی بات چیت ہے لکھت پڑھت کر کے کیجئے گا. 9059490702 آج پاکستان رقم منگوا دینے کے لیے ڈالر کا ریٹ 121 روپے 5 پیسے. کینیڈا سے پاکستان رقم منگوانے کے لیے اے آر انٹرنیشنل کا دفتر 125 ڈنڈا اسٹریٹ کے اوپر ہے, اور یہ ہائی وے 10 سے ایک بلاک ایسٹ کی طرف آپ کو سیکنڈ فلور پہ ان کا بلڈنگ ملے گی. اے آر انٹرنیشنل کا نمبر 9059490702. میں آپ سے ریکویسٹ کرتی ہوں کہ جب آپ رقم بھیجیے یا رقم منگوائیے تو اپنی مکمل طور پہ لکھت پڑھت کریے, اور دے آر قابل اعتماد. آپ اپنی لکھت پڑھت یا اپنے تئیں ضرور کر لیجیے گا. جی خواب نعیم ہاشمی صاحب, لگتا ہے